प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 16 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। काठमाण्डू तराई मधेस द्रुतमार्गको प्रस्थान बिन्दु खोकनाको विवादमा डीपीआर संशोधन गरेर अघि बढ़न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अनुरोध। काठमाण्डु उपत्यकामा वायु प्रदूषण उच्च, विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत र बंगलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण। प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डु तराई मधेस द्रुतमार्गको प्रस्थान बिन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ़न निर्देशन दिनुभएको छ। ललितपुरको खोकनामा धार्मिक सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ़न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री कार्कीले ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री कार्कीले विस्तृत परियोजना प्रतिवेदन डीपीआर संशोधन गरी विकास निर्माणका काममा अनावश्यक ढिला सुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीको निर्देशन बमोजिम खोकना भन्दा 3.3 किलोमिटर तल फर्सी डोलमा टोल प्लाजा शुल्क संकलन गृह निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ। त्यस अवसरमा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरू र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानून मन्त्री अनिल कुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, प्रधान सेनापति अशोक राज सिगदेल सहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारी एवं सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताउनु भएको छ। नेपाल शेर्पा संघद्वारा 2153 ग्याल्पो लोसार नयाँ वर्षका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मौलिक नेपाली पहिचानलाई अक्षुण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ़ बनाउनु हाम्रो साझा दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासन मार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझै सुदृढ़ हुने र लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएकाले फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न आग्रह समेत गर्नुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरेर नतिजा सार्वजनिक गर्ने काम नगर्न संचार माध्यमहरूलाई आग्रह गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले प्रविधिको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराइसी बनाउन सक्ने जोखिम भएकोले यसतर्फ गम्भीर बन्न सबैको ध्यान आकर्षण गराउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले एआईको प्रयोग गरी सृजना गरिएका दीर्घ भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम संचार लगायत सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदान हुनु अघि नै मतदाताहरूको कुराकानीलाई आधार बनाएर हार जीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने अभ्यास गरिएकाले त्यसप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताउनुभयो। उहाँले नतिजा पहिले नै घोषणा गरेर उम्मेद्वारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने काम नगर्न समेत आग्रह गर्नुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने कुरामा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्नेमा जोड़ समेत दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर 5 को विकासलाई प्राथमिकतामा राख्दै 42 बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी आज सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियताको सम्वर्धन र भौतिक पूर्वाधार निर्माणका रणनीतिक योजना समेटिएका छन्। यस्तै प्रतिबद्धता पत्रमा सुशासनलाई लोकतन्त्रको सुन्दरताका रूपमा व्याख्या गर्दै राजनीतिक अस्थिरताका कारण उत्पन्न चुनौतीलाई चिर्दै देशमा भ्रष्टाचार मुक्त प्रशासन र पारदर्शी कार्यशैली अवलम्बन गर्ने उल्लेख गरिएको छ। झापा 5 आज आयोजित प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले मुलुकमा शान्ति, स्थायित्व र विकासको आवश्यकता औल्याउँदै नेपाली समाज परिश्रमी, शान्तिप्रिय र सहकारीमा विश्वास गर्ने भएकाले देश निर्माणमा सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। पार्टीले काठमाण्डुमा आज पत्रकार सम्मेलन गरी जटिल परिस्थितिमा निर्वाचन गर्न लागेको आयोगले आफूमाथि प्रश्न उठ्न नदिन, जनतामा भ्रम छर्नबाट रोक्न तथा आचार संहिता विपरीतका सबै गतिविधि विरूद्ध प्रभावकारी कदम चाल्दै निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेको छ। पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन प्रचार समितिका संयोजक अग्निप्रसाद सापकोटाले वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौम सत्ता तथा राष्ट्रिय एकता सुदृढ़ गर्न र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग लगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय बीच आज समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा वन मन्त्री माधव प्रसाद चौलागाई र ऊर्जा मन्त्री अनिल कुमार सिन्हाको सहभागितामा सम्पन्न बैठकमा ऊर्जा तथा जलस्रोत आयोजनासँग सम्बन्धित वन क्षेत्रभित्रको जग्गा, भोगाधिकार, स्वीकृति प्रक्रिया तथा प्रक्रियागत जटिलताका कारण रोकिएका विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा वातावरण संरक्षण र ऊर्जा विकास बीच आवश्यक सन्तुलन कायम गर्दै जलविद्युत तथा ऊर्जा आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउन आपसी समन्वय सुदृढ गर्ने सहमति भएको छ। यस्तै बैठकमा दुवै मन्त्रालयले आगामी दिनमा नियमित समन्वय संयन्त्र मार्फत अड्किएका आयोजनाको समस्या समाधान गर्दै दिगो ऊर्जा विकास, वातावरण संरक्षण तथा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न सहकारीलाई अझै मजबूत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा सहभागीहरूले आयोजना कार्यान्वयनका क्रममा देखिएका कानूनी, प्रशासनिक तथा प्राविधिक अवरोधहरूका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 वार्षिक परीक्षाको समय तालिका आगामी वैशाख 14 गतेदेखि सञ्चालन हुने गरी सार्वजनिक गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै वैशाख 14 27 गतेसम्म कक्षा 12 नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो। परीक्षा बिहान 8 11 बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यसअघि 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत्र 19 गतेबाट सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 सन्नाटा टारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको टिप्परले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी 28 जगदीश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब प्रेक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। दुर्घटनामा परि मोटरसाइकलमा पछाडि सवार दाङको राप्ती गाउँपालिका छ निवासी 22 वर्षीय आदित्य चौधरी घाइते भएको र उहाँको हेटौडा अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ़ेको छ। आज मध्याहमा 178 रहेको वायु गुणस्तर सूचांक पुगेको छ। यो स्तर सबैको लागि अस्वस्थ श्रेणीमा पर्छ, जसले विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक तथा श्वास प्रश्वास र मुटु रोगीलाई बढ़ी असर पार्न सक्छ। यो सँगै आज काठमाण्डु उपत्यकाको वायु प्रदूषण अस्वस्थतामा पुगिसकेको छ। एयर क्वालिटी इण्डेक्स अनुसार आज काठमाण्डु विश्वकै तेस्रो प्रदूषित शहरको रूपमा सूचीकृत भएको छ। भारतको दिल्ली 229 सहित पहिलो र पाकिस्तानको लाहौर 203 सहित दोस्रो स्थानमा सूचीकृत भएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभएर आगामी दिनमा प्रदूषण अझै बढ़न सक्ने बताउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा शेख हसीनाको सरकार अपदस्त भएको 18 महिनापछिको निर्वाचनमा विजयी भएका तारिक रहमानले नयाँ प्रधानमन्त्रीको शपथ लिनुभएको छ। उक्त निर्वाचनमा रहमान नेतृत्वको मध्य दक्षिणपन्थी दल बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले बहुमत जितेको छ। ढाकामा भएको समारोहमा तारिक रहमान र सांसदहरूले संसदको शपथ लिनुभएको छ। हिजो नै बीएनपीले सर्वसम्मतिले रहमानलाई संसदीय दलको नेतामा चुनेको थियो। उक्त चुनावमा बीएनपी गठबन्धनले 212 सीट सहित दुई तिहाई बहुमत हासिल गरेको थियो। जमातीय इस्लामी गठबन्धनले केवल 77 सीट जितेको थियो। नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका 60 वर्षीय तारिक रहमान पहिलो पटक औपचारिक रूपमा पार्टीको नेतृत्वमा आउनुभएको हो। शपथ ग्रहण समारोहमा नेपाल सहित भारत, पाकिस्तान तथा अन्य दक्षिण एसियाली देशका नेताहरू उपस्थित हुनुहुन्थ्यो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 7 महिनामा विभिन्न 45 कम्पनीहरूले आफ्नो उत्पादनको सर्टिफिकेट अफ ओरिजिन उत्पादनको प्रमाणपत्र प्राप्त गरेका छन्। उद्योग विभागले चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म 45 कम्पनीका उत्पादनहरूलाई सर्टिफिकेट अफ ओरिजिनका लागि योग्य रहेको सिफारिश गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ मार्फत सिफारिशका लागि उद्योग विभागमा आएका 45 कम्पनीका उत्पादनहरूले सर्टिफिकेटको सिफारिश पाएको विभागका सूचना अधिकारी सुरेश दाहालले बताउनुभयो। को सिफारिशमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर र परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने गर्दछन्। उत्पत्तिको प्रमाणपत्र पाएका नेपाली उत्पादनलाई भारतले शून्य भन्सार शुल्कमा आयात गर्न दिन्छ। आगामी निर्वाचनमा भाग लिने दल तथा उम्मेद्वारहरूले बैंक खाता खोल्नुपर्ने व्यवस्था अनुसार हालसम्म 671 जना उम्मेद्वारले बैंक खाता तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 3406 जना प्रत्यक्ष तर्फका उम्मेद्वारहरू मध्ये हालसम्म बैंक खाता खोल्नेको संख्या 671 जना रहेको जानकारी दिनुभयो। आयोगले विभिन्न भूगोल अनुसार उम्मेद्वारले 25 लाखदेखि 33 लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ। राजनैतिक दल र उम्मेद्वारले 25,000 भन्दा बढ़ी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। काठमाडौँका 10 निर्वाचन क्षेत्रमा 250 जना उम्मेद्वारहरूले मनोनयन दर्ता गरे पनि हालसम्म 120 जनाले मात्र निर्वाचन लक्षित बैंक खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 7 महिनाको अवधिमा 1,35,48 करोड़ राजस्व असुली गरेको छ। माघ मसान्तसम्मको 7 महिनाका लागि 1,53,84 करोड़ राजस्व संकलन गर्ने लक्ष्य तोकेको कार्यालयले विभिन्न कारणले राजस्व असुली प्रभावित भएको जनाएको छ। आईसीपी वीरगंजले 7 महिनाको अवधिमा तोकिएको लक्ष्य भन्दा झण्डै 12% कम राजस्व असुली गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आईसीसी पुरूष टी20 विश्वकप क्रिकेटमा समूह सीको खेलमा स्कटल्याण्डले नेपाललाई 171 रनको लक्ष्य दिएको छ। मुम्बई स्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरै 20 ओभर खेलेर 7 विकेटको क्षतिमा 170 रन बनाएको हो। स्कटल्याण्डका लागि माइकल जोन्सले सर्वाधिक 71 रनको योगदान गरे। सो क्रममा उनले 45 बलमा 8 चौका र 3 छक्का प्रहार गरे। नेपालका लागि सोमपाल कामीले 3 विकेट लिए भने नन्दन यादवले 2 तथा कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले 1-1 विकेट लिए। अब मौसम। आगामी 24 घण्टामा लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाण्डु तराई मधेस द्रुत मार्गको प्रस्थान बिन्दु खोकनाको विवादमा डीपीआर संशोधन गरेर अघि बढ़न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अनुरोध। काठमाण्डु उपत्यकामा वायु प्रदूषण उच्च, विश्वकै तेस्रो प्रदूषित शहरको रूपमा सूचीकृत। र बंगलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।